यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनमा सहभागी अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग पनि द्विपक्षीय भेटवार्ता तय हुने क्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले भ्रमण दलमा रहेका सदस्यबीच प्रधानमन्त्री ओलीको उपस्थितिमा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा ब्रिफिङ गरेको छ। प्रधानमन्त्री ओली यही भदौ 14 देखि 18 गतेसम्म चीनको तियानमिन शहरमा हुने शिखर सम्मेलनमा सहभागी हुन शनिबार बिहान तियानमिन प्रस्थान गर्नुहुनेछ। कैलालीको खुटिया नदीमा डुबेर 4 जनाको मृत्यु भएको छ। हिजो दिउँसो नदीमा डुबेर धनगढ़ी उपमहानगरपालिका 17 सक्षम जोशी, जावेज भण्डारी, प्रतीक चौधरी र वडा नम्बर 15 जेब भण्डारीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो। गोदावरी नगरपालिका 9 स्थित खुटिया नदीमा नुहाउने क्रममा 4 जना नदीमा डुबेको उहाँले बताउनुभयो। उनीहरू साथीहरूसँगै नदीमा नुहाउन गएका थिए। नदीमा नुहाउन गएका अन्य 3 जना भने सकुशल रहेको त्यहाँबाट हाम्रा संवाददाताले जनाएका छन्। डडेलधुराको नवदुर्गा गाउँपालिका 5 हिजो जीप दुर्घटना हुँदा 4 जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा नवदुर्गा 5 18 वर्षीय सुरेश साउद, 23 वर्षीय सुरेश पार्की, 40 वर्षीय तारा अवस्थी र 72 वर्षीय कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिनुभयो। घाइते 6 जनालाई उपचारका लागि सुदूर सदरमुकाम स्थित डडेलधुरा अस्पताल लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सल्यानको शारदा नगरपालिका 12 तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा 19 जना घाइते भएका छन्। जीपमा सवार 20 मध्ये 19 जना घाइते भएको र घाइते सबैको शारदा नगरपालिका 1 श्रीनगर स्थित कर्णाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो। जिल्ला जनस्वास्थ्य संकट व्यवस्थापन समिति पर्साले गत शुक्रबारदेखि हालसम्म 583 जनामा हैजा संक्रमित बिरामी अस्पताल भर्ना भएका मध्ये 322 जना अझै उपचारारत रहेको जनाएको छ। समितिले हिजो साँझ जारी गरेको विज्ञप्ति अनुसार 260 जना झाडा पखाला तथा हैजा संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किएका छन्। हैजाको संक्रमण देखिएका 57 जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किएका छन् भने 84 जना हैजा संक्रमितको अझै अस्पतालमा उपचार भइरहेको छ। वीरगंजको नारायणी अस्पताल सहित 15 अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी मध्ये 45 जनाको अवस्था गम्भीर रहेको छ, जसमध्ये 38 जनाको आईसीयूमा र 7 जनाको एसडीयू कक्षमा उपचार भइरहेको छ भने 277 जनाको जनरल वार्डमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य संकट व्यवस्थापन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। लामखुट्टेको टोकाईबाट भएको जापानिज इन्सेफलाइटिसले नेपालमा हालै मात्र 20 जनाको मृत्यु भएको छ। नेपालमा जापानिज इन्सेफलाइटिसबाट संक्रमितको संख्या बढ़दै गएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। लामखुट्टेका कारण जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दै गएको र अहिले पनि 103 जनामा जापानिज इन्सेफलाइटिस संक्रमण देखिएको शाखाका प्रमुख डाक्टर अभियान गौतम जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको व्यथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड़ दिनुभएको छ। मादी माध्यमिक विद्यालय संखुवा सभाको हीरक महोत्सव कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोड़ेर जीवन उपयोगी बनाउनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति बैठकमा राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि प्रतिनिधि सभाबाट पारित भएको व्यवस्था अनुसार कायम गर्ने सहमति जुटेको छ। समितिको हिजोको बैठकमा प्रतिनिधि सभाले पारित गरेको मुख्य सचिव र मुख्य रजिष्ट्रारको पदावधि 2 वर्ष र सचिवको पदावधि 4 वर्ष कायम गर्ने सहमति जुटेको हो। अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन 2049मा मुख्य सचिव र मुख्य रजिष्ट्रारको पदावधि 3 वर्ष र सचिवको पदावधि 5 वर्ष रहेको छ। समितिका सदस्य डाक्टर अन्जान साक्य, सुरेश कुमार आले मगर, झक्कु प्रसाद सुवेदी, गंगा कुमारी वेलवासी लगायतले नयाँ निजामती ऐनले समावेशी र समानुपातिक व्यवस्थालाई अनुकरण गर्नुपर्ने, बढ़ुवा सम्बन्धी व्यवस्थामा दलित र महिलाका लागि 4 वर्षको अवधि राख्नुपर्ने धारणा राख्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढ़ाई खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताउनु भएको छ। धान सम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था इरीको एशिया निर्देशक डाक्टर जोङसुसँग हिजो मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल विगतमा धान चामलमा आत्मनिर्भर रहे पनि जनसंख्या वृद्धि र खाने बानीका कारण चामलको माग एवं खपत बढ्दै गइरहेको बताउनुभयो। युवाको उमेर अब 18 देखि 35 वर्षसम्म कायम भएको छ। सरकारले हालै राष्ट्रिय युवा नीति 2082 स्वीकृत गरेसँगै युवाको उमेर 18 देखि 35 कायम भएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो। यसअघि राष्ट्रिय युवा नीति 2072 अनुसार युवाको उमेर 16 देखि 40 वर्ष रहेको थियो। सरकारले नयाँ युवा नीति जारी गरेको हो। राष्ट्रिय युवा नीतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा 18 देखि 35 वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिनेछ भनेर उल्लेख गरिएको छ। 2078 सालको जनगणना अनुसार नेपालमा 16 देखि 40 वर्ष जनसंख्या 42.56% रहेको थियो। संयुक्त राष्ट्र संघले 15 देखि 24 वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ। प्रतिनिधि सभाले संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 यही भदौ 19 गते पारित गर्ने कार्यतालिका तय गरेको छ। सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकसँग हिजो सिंहदरबारमा गर्नुभएको छलफलपछि निजामती विधेयक राष्ट्रिय सभाबाट आएका खण्डमा यही भदौ 19 गते प्रतिनिधि सभाबाट पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको हो। त्यसै गरी भदौ 26 गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेण्डर पनि तय भएको छ। यस्तै आज बस्ने प्रतिनिधि सभा बैठकले भूमि सम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउनेछ भने भदौ 18 गते बस्ने बैठकले नागरिकता सम्बन्धी विधेयक पारित गर्ने कार्यतालिका छ। गौरा पर्व हिजोदेखि शुरू भएको छ। सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा हिजोबाट 4 दिनसम्म मनाइन्छ। पर्वको पहिलो दिन हिजो व्रतालु महिलाले बिरूडा 5 प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूआत गर्ने चलन रहेको छ। त्यसैले हिजोको दिनलाई बिरूडा पञ्चमी पनि भनिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो अक्षताले सिंगारी त्यसभित्र बिरूडा राखिन्छ। बिरूडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरा देवीको पूजामा बिरूडा प्रयोग गरिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरूडा पञ्चमीदेखि गौरा पर्व विधिवत रूपमा शुरू हुने जानकार खगेश्वरी साउदले बताउनुभयो। हिजैदेखि ठाउँ ठाउँमा देउडा नाच्ने प्रचलन छ। प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रूपमा पूजा अर्चना गर्ने प्रचलन रहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओडा कार्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोगमा जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 8 जना र निर्माण कम्पनी विरूद्ध 36,20,000 रूपियाँ बराबरको बिगो माग दावी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले आर्थिक वर्ष 2080-81 नगरपालिकाले ओडा नम्बर 6, 9 र 10 को ओडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिदमा अनियमितता गरेको अभियोगमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिश शाह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख कृति बहादुर थापा विरूद्ध मुद्दा दायर गरेको हो। काठमाडौँमा हिजोदेखि अहिंसा महोत्सव शुरू भएको छ। अहिंसा महोत्सवमा पृथ्वीदेखि पशुपक्षीमाथि मानव जातिले गर्ने हिंसा र त्यसलाई घटाउने बारे विभिन्न प्रवचन तथा बहस हुनेछन्। पोषणविद, चिकित्सक, पशु अधिकारका क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू महोत्सवका लागि निम्त्याएका छन्। कार्यक्रममा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिले धेरै जसो धर्मको सार अहिंसा रहेको तर कतिपयले धर्मभित्र समेत हिंसाका अंश छिराएर धर्मलाई विरूप बनाएको बताउनुभयो। आज र भोलि खानपान लगायत विभिन्न विषयमा अन्तर्राष्ट्रिय प्रतिनिधि अहिंसावादीहरूका विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सव भोलिसम्म चल्नेछ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुन बीच हिजो भेट भएको छ। भेटका अवसरमा नेपाल र चीन बीचका भन्सार नाकाहरू व्यवस्थापन, बाढ़ीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सड़कको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सड़क पूर्वाधारहरूको स्तरोन्नति, नेपाल चीन बीचको व्यापार, नेपाल र चीन बीच विगतमा भएका सहमतिहरूको कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ। रेडियो नेपालबाट बिहान 6 बजेको समाचार सकियो। अब कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार। We'll be right back.